नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति न्यौपाने।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक बागमती प्रदेश कार्यालय र शक्ति एफएम 103.4 मेगाहर्जले तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.bagmatilive.com लगअन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
यो साताको कार्यक्रम हामीले नेपालमा महिला तथा बालबालिकाको अवस्था कस्तो छ भन्ने सन्दर्भमा रही तयार पारेका छौँ।
आजको कार्यक्रममा नेपालमा महिला तथा बालबालिकाको अवस्थाका सन्दर्भमा समावेशी आयोगकी अध्यक्ष विष्णु ओझासँग गरिएको कुराकानी।
राष्ट्रपति सम्माननीय राष्ट्रपतिज्यूले समेत पनि त्यो अपमान बेहोर्नु परेको छ कि महिला भएको कारणले, अझ एकल महिला भएको कारणले।
र इन्चेक गतिविधि तथा केही समाचारहरू कार्यक्रममा समावेश गरेका छौँ।
कुनै पनि बहानामा महिलामाथि हुने वा गरिने हिंसा अपराध हो।
महिलामाथि विभिन्न नाममा हुने हिंसा विरुद्ध खबरदारी गरौँ।
महिलामाथि भएका हिंसा विरुद्ध आवाज उठाउँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रम सुरु गरौँ इन्सेक गतिविधिबाट।
अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेकद्वारा हेटौँडा उपमहानगरपालिकामा गठित मानव अधिकार समूहको आयोजनामा आज शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थी बीच अन्तर्क्रिया सम्पन्न भएको छ। अन्तर्क्रिया कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख गङ्गाधर रिमालले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सके मात्र गुणस्तरीय शिक्षा दिन सकिने बताउनुभयो। यसैगरी पछिल्लो समय प्रदेश सरकारबाट सशर्त अनुदानमा दिवा खाजा कार्यक्रममा बजेट विनियोजन भएकाले यसले पनि साना विद्यार्थीलाई विद्यालयमा आकर्षित गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो। उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख रिमालले शिक्षकलाई निजामती कर्मचारी सरह मासिक तलब दिने गरी उपमहानगरपालिकाले तयारी थालेको भए पनि केन्द्रीय नीतिका कारण कार्यान्वयन गराउन समस्या भएको जिकिर गर्नुभयो। यसैगरी राष्ट्रिय शिक्षक अभिभावक संघका अध्यक्ष तथा अधिवक्ता ध्रुव प्रसाद चौलागाईले संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको भए पनि व्यावहारिक रूपमा कार्यान्वयनमा समस्या भएको बताउनुभयो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका नगर शिक्षा समितिका सदस्य ईश्वरी रसाइलीले बाल मनोविज्ञानलाई आधार मानेर शिक्षा र सिकाइ क्रियाकलाप गर्नुपर्ने जिकिर गर्नुभयो। एनसेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले एनसेकद्वारा मानव अधिकार संरक्षण र सम्वर्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत आगामी 3 वर्षको लागि कार्यक्रम गरिएको जानकारी गराउँदै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार बारेमा कार्यक्रमहरूलाई केन्द्रित गरिएको बताउनुभयो। सोही अनुरूप विद्यालयले दिने छात्रवृत्ति, विद्यालयमा रहेको शौचालय, आकस्मिक स्वास्थ्य सामग्रीहरू, दण्ड रहित शिक्षा, अन्धविश्वास, कुरीति, बाल विवाह, जातीय छुवाछुत, बाल बालिकाहरूमा गरिने यौन शोषण र दुर्व्यवहार जस्ता समस्याहरू रहेकोमा हामी सबैले बाल बालिकाको सर्वोत्तम हितको लागि सोचेर नीति तथा कार्यक्रमहरू तय गर्नुपर्नेमा जोड दिनुभयो। यसैगरी कार्यक्रममा मानव अधिकार समूहको संयोजक चन्द्रावती पनेरुले एनसेकले यस विषयमा विभिन्न कार्यक्रम गर्दै आएको र आज शिक्षाको अधिकार अन्तर्गत विद्यालयमा रहेको समस्याहरू केलाउनको लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो। शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम मानव अधिकार निगरानी समूह हेटौँडा उपमहानगरपालिकाको संयोजक चन्द्रावती पनेरीको अध्यक्षतामा सम्पन्न भएको हो।
इन्सेकद्वारा हेटौँडा उपमहानगरपालिकामा गठित मानव अधिकार समूहको आयोजनामा स्वास्थ्य अधिकारका सवालमा सरकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रम भएको छ। कार्यक्रममा COVID-19 अस्पतालका इन्चार्ज तथा हेटौँडा अस्पतालका डाक्टर सागर काफ्रेले हेटौँडा अस्पतालमा बिरामीको चाप निकै बढेकोले बिरामीलाई धेरै समय दिन नसकिएको बताउनुभयो। डाक्टर काफ्रेले अस्पतालमा दैनिक 400 बढी बिरामी ओपिडीमा आउने भएकाले सीमित चिकित्सकको जनशक्तिले बिरामीका सबै कुराहरू सुन्न नसकिएको भए पनि अस्पतालले सबै खाले बिरामीलाई समान रूपले जाँच गर्दै आएको बताउनुभयो। उहाँले अस्पतालको सेवा वृद्धि र जनशक्ति थप गर्नका लागि सबै पक्ष र सरकारवाला निकायलाई झकझकाउन समेत आग्रह गर्नुभयो। त्यस्तै हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले COVID-19 सहित स्वास्थ्यमा असर पार्ने रोग विरुद्ध योजना नीति तथा कार्यक्रम नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले किशोरी तथा बालिकालाई सेनिटरी प्याडदेखि प्रसूति गराउनका लागि दुईवटा बर्थिङ सेन्टर, स्वास्थ्य चौकी तथा प्रत्येक वडामा स्वास्थ्य केन्द्रबाट निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको बताउनुभयो। कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले सेवा प्रदायक निकायहरू, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लगायत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूबाट उपलब्ध गराउने स्वास्थ्य सेवाबारे स्थानीय समुदायलाई सचेत पार्ने उद्देश्य कार्यक्रमको रहेको बताउनुभयो। उहाँले नेपालको संविधानले मौलिक हकको रूपमा सुनिश्चित गरेको स्वास्थ्य अधिकारका लागि सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको प्रतिफल जनताले उपभोग गर्न र गराउन मानवाधिकार समूहले पुलको काम गर्नुपर्ने बताउनुभयो।
राष्ट्रिय मानवाधिकार आयोगले आफ्ना छोराका हत्यारामाथि कारवाहीको माग राखेर न्यायका लागि सङ्घर्षरत गङ्गामाया अधिकारीलाई न्याय दिन प्रदान गरी न्याय प्रदान गरी जनजीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै पछिल्लो पटक गङ्गामाया 2077 साल पुष 6 गतेदेखि वीर अस्पतालको ट्रमा सेन्टरमा आमरण अनसनमा हुनुहुन्छ। अधिकारीको स्वास्थ्य अवस्था गिर्दो र चिन्ताजनक रहेको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले तत्काल उहाँको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
नेपालमा राष्ट्रपति पदमा महिला हुनुहुन्छ विद्यादेवी भण्डारी। आम मानिसको अपेक्षा हुने गर्छ देशको सबभन्दा ठुलो पदमा महिलाको नेतृत्व आएपछि महिलामाथि हुने गरेका हिंसामा कमी आउला भन्ने, तर वास्तवमा त्यस्तो भने हुन सकिरहेको छैन। समावेशी आयोगकी अध्यक्ष विष्णु ओझा देशमा राष्ट्रपति नै एक खालको हिंसामा रहेको बताउनुहुन्छ। उहाँसँग समग्र नेपालमा महिलाको अवस्था के छ भनी हामीले कुराकानी गरेका छौँ।
वर्तमान अवस्थामा देशभर चाहिँ महिला तथा बालबालिकाको अवस्था कस्तो पाउनु भएको छ यहाँले?
अवस्थाको कुरा गर्दाखेरि अब म बालबालिकाको अवस्था अब केही सुधार पनि भएको छ, तर हामीले चाहेको जस्तो सुधार भएको छैन। विशेष गरी बालिकाहरू अलिक धेरै असुरक्षित भइरहेको र असुरक्षित पनि आफ्नै परिवारबाट, आफ्नै छिमेकीबाट, आफ्नै दाजुभाइबाट, आफ्नै घरबाट त्यो देखिन्छ। र के अरे अब महिलाको कुरा गर्दाखेरि अब महिलाहरूको हिजोको अवस्था भन्दा त राम्रो अवस्था हो अहिले, किन भन्दा एक तिहाई महिला तिन के अरे सांसद बनेका छन्। स्थानीय तहमा झन्नै 40% महिलाहरू निर्वाचित भएर आउनु भएको छ। प्रमुख उपप्रमुखहरूमा मध्येमा एक पदमा महिला नै हुनुहुन्छ,
विशेष गरी उपप्रमुखमा।
हजुर, म प्रमुख र उपप्रमुखहरूमा र न्याय समितिको संयोजक त्यसको चाहिँ लिड गर्ने पनि महिला नै हुनुहुन्छ। उपप्रमुखहरूलाई नै त्यो जिम्मा दिएको छ। फेरि पनि हामीले सोचेको जस्तो परिवर्तन अहिले पनि भएको देखिँदैन। कानुन त एउटा त कानुनमा पनि अलिकता कानुन पनि अलिकता कमजोर नै छ, र त्यो कमजोर कानुन पनि भनेको जस्तो अक्षर त्यो लागू भएको देखिँदैन। र महिला हिंसालाई अन्त्य गर्न, महिलाहरूको अवस्थालाई परिवर्तन गर्नको निम्ति र हिंसारहित जीवन जिउनको निम्ति, खुसीको जीवन जिउनको निम्ति महिला चाहिँ चाहे त्यो जति ठुलो पदमा होस् या पदमा नभएको होस्, चाहे गिटी कुट्ने महिला हुन्, चाहे बाल्ला चाल्ने हुन्, चाहे त्यो एकदमै घरान्य एकदमै सम्पन्न पदमा बसेका महिला हुन्, फरक फरक छ क्या यहाँ हिंसाहरू पनि, विभेदहरू पनि फरक फरक खालका छन्। हाम्रो राष्ट्रपति सम्माननीय राष्ट्रपतिज्यूले समेत पनि त्यो अपमान बेहोर्नु परेको छ कि महिलै भएको कारणले, अझ एकल महिला भएको कारणले।
देशमा राष्ट्रपति महिला हुँदा पनि उहाँ पनि एक खालको हिंसामा हुनुहुन्छ भनेर, यो तथ्यलाई हेर्दा चाहिँ अब अहिले राष्ट्रपति महिला नै हुनुहुँदा पनि देशमा महिला हिंसा, अझ बलात्कारका घटनाहरू चाहिँ यति धेरै बाहिर आइरहेका छन् भनेपछि त राष्ट्रपति आफै हिंसामा हुनुहुन्छ भनेर यसलाई चाहिँ त्यत्तिकै सामान्य रूपमा लिन सकिन्छ त?
सामान्य त्यही मैले भनेको, यो चाहिँ एकदमै ठुलो एउटा चाहिँ क्रान्ति भनौँ, परिवर्तन हुन अझै आवश्यक छ, र महिलामा पनि र त्यो पुरुषमा पनि, किनभने सम्मान राष्ट्रपति राष्ट्रपतिलाई शुद्ध अपमान गर्ने हाम्रो समाज होइन, अनि सामान्य एउटा महिलालाई झन् उसले कति हेर्छ होला तपाईँ भन्नुहोस्। उपमेयरहरू म चाहिँ नि म चाहिँ मेयरबाट म वडा अध्यक्षबाटै पनि म अपमानित छु र मलाई उनीहरूले नै स्वीकार गरेनन् मेरो उपस्थितिलाई, मेरो निर्णयलाई मलाई स्वीकार गरेनन् मेरो नेतृत्वलाई भन्ने तहमा पनि धेरै उपमेयरहरू के अरे उपाध्यक्ष उपमेयरहरू छन् कि
हजुर।
त्यसले गर्दाखेरि यो संस्कार जुन छ नि यो संस्कारलाई यो सोचलाई यो गलत खालको चाहिँ यो के भने त्यो चाहिँ प्रविधि छ नि
के अरे
संस्कारहरू छ नि त्यो नै एकदमै खतरनाक छ कि। राष्ट्रपतिको आकाशले त सबै महिलाहरू चाहिँ हिजोबाट चाहिँ मुक्त बनाउने भएको छ नि सोच त, तर अब तल स्थानीयमा पनि त अहिले अब न्यायपालिकामा महिला भएपछि त अब चाहिँ एकदम महिलाहरूले न्याय पाउँछन् है भन्ने हामीलाई लागेको थियो, तर फेरि त्यो अनुसार त भएन नि त। दुईटा पदमध्येमा एउटा पदमा त महिला नै हुनुहुन्छ होइन, प्रदेशमा पनि सभामुख उपसभामुखमा त एक पदमा त महिला नै हुनुहुन्छ नि होइन। अनि यति हुँदा पनि किन भएन त भन्दा अब हामीले कारण खोज्नु पर्यो कि अब यसमा हामीले बहस गर्नु पर्यो कि पुरुषहरूले मात्रै हामीलाई यो गर्यो भनेर त्यो पहिलाको जस्तो सुधारकाई भन्दा पनि अब कहाँनिर छ कमजोरी कि कहाँनिर चाहिँ जरा चाहिँ कहाँनिर छ त। हाम्रो समाज अहिले पनि एकात्मक पितृसत्तात्मक संरचनाबाट सञ्चालित
र अहिलेको चाहिँ 753 स्थानीय तहहरूमा खास गरी धेरै जसो मलाई लाग्छ 95% स्थानीय तहहरूमा चाहिँ उपप्रमुखमा अथवा उपाध्यक्षमा मात्रै महिलाहरू हुनुहुन्छ। महिलाहरूलाई चाहिँ उपाध्यक्ष अथवा उपमेयरमा नै चाहिँ किन स्थान दियो होला?
उपमेयर त त्यो बाध्यकारी नबनाएको भए दिनै दिने थिए
होइन,
बाध्यकारी यदि थिएन भने उपमेयर दुईजना हुन्थ्यो होला कि 54 सालको तपाईँ कुरा गर्नुहोस् न, 54 सालको निर्वाचनमा के थियो 75 जिल्लामा एकजना मात्रै उपसभापति महिला
थिए
भन्नु न, यो त बाध्यकारी भएको हुनाले गर्दाखेरि उपमेयर थियो। अब मेयरमा लड्नको निम्ति त 65% सम्भावना छ नि त, अब एकैचोटि प्रमुखमा महिला दिन त यो मैले अघि नै भने नि यो हाम्रो समाज अहिले पनि हाम्रो राज्य सत्ता अथवा हाम्रो समाजै परिवर्तन हुनुपर्छ कि समाजमै बस्ने मान्छेहरूको चाहिँ सोचाइमा परिवर्तन हुन जरुरी छ। किन भन्दाखेरि अब त्यो एकात्मक पितृसत्तात्मक जुन एउटा सोच छ नि संस्कार छ नि त्यो संस्कार छ त्यो संस्कारले गर्दाखेरि चाहिँ तपाईँ एकैचोटि के अरे महिलालाई ठाउँ दिन चाहँदैनन्। बाध्यकारी बाध्य भएर मात्रै यो दिएको भन्न पनि मिल्दैन, यो त लिएको हो बाध्य भएर दिन कर लागेको हो। त्यसैले गर्दाखेरि बाध्यकारी नियम बनाएर मात्रै अहिलेसम्म बाध्यकारी नियम बनाएपछि मात्रै महिलाले ठाउँ पाएको हामीले देख्छौँ। 80% उठाउनै पर्ने अथवा दुईटामा एउटा पद महिला हुनै पर्ने कम्पलसरी भनौँ न, एउटा वडामा एकजना दलित महिला हुनै पर्ने भनेपछि दलित महिला आए, यदि थिएन भनेदेखि एकजना दलित हुनुपर्ने मात्रै भनेको भए तपाईँ दलित महिला कति आउँथ्यो होला नि त, पुरुषै आउँथे। अहिले त दलित महिला त खोजी गर्न पनि लिएर आउनुपर्ने स्थिति भयो। त्यसैले नीति चाहिँ ठुलो कुरो रहेछ। नीति जब हामीले राम्रो बनाउँछौँ त्यो नीतिभित्र जब महिला मतलब समावेशीकरण भनौँ न सबै खालको चाहिँ सहभागिता हुन्छ अनि त्यस पछाडि आफूले यो अवसर पाइसकेपछि त्यहाँनिर अहिले भनेको विकास हो कि अब गुनासो होइन कि अहिले चाहिँ विकास हो, अब चाहिँ हामीले समृद्धि हो, अब चाहिँ प्रतिस्पर्धा हो र प्रतिस्पर्धा भनेको झगडा गरेर प्रतिस्पर्धा गर्ने होइन कि काम गरेर प्रतिस्पर्धा गरेर देखाउनु पर्ने स्थिति छ। र हामीले खालि गुनासै गरिरहने हो भने फेरि हामीले फर्को मार्न सक्दैन र आफू चाहिँ हिंसामा रहे पनि हामीहरूलाई ऊर्जा दिएर ऊर्जाशील भएर सबैलाई उत्प्रेरणा दिने र सबैलाई प्रोत्साहित गर्ने सही मार्गमा हिँडाउनको निम्ति राम्रो समाज बनाउनको निम्ति राम्रो घर बनाउनको निम्ति राम्रो परिवार बनाउनको निम्ति हामी त्यो ढङ्गले चाहिँ हामीले अगाडि जानुपर्ने स्थिति छ।
कुराकानी सँगै आजको हाम्रो निर्धारित समय सकिन लागेको छ। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ।
हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@ncek.org.np पत्र पठाउन र facebook.com/ncekradio कमेन्ट लेख्न पनि सक्नुहुनेछ। हवस् त यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति न्यौपानेलाई बिदा दिनुहोस्। नमस्कार।